मकानात जो है ना बहुत ज्यादा गिरे हैं और वहाँ के लोगों को काफी शिकायत है। आज भी वजीर आजम साहब नवाज शरीफ दीर भी गए थे, बाजौर भी गए, वजीर आला सटक साहब भी गए थे, तो वहाँ पर लोगों ने काफी रिजेंटमेंट शो किया है। बाजौर में बिलखसूस बाजौर में जितने भी सियासी जमातों के मुकामी रहनुमा थे जिसमें एक MNA भी शामिल है, वो भी उस तकरीब में उन्होंने शिरकत नहीं की थी जहाँ पर वजीर आजम साहब जो मरने वाले उनके लवाहिकीन में या जिनके घर को नुकसान पहुंचे उनमें इमदादी रकम की चेक तकसीम कर रहे थे, तो उन्होंने वहां से बायकॉट किया था। और ज्यादातर सियासी रहनुमाओं ने इस बात पर भी शदीद एतराज किया है कि जो
ठीक है शमीम शाहिद साहब, वो खबर हमारे पास है कि सूबाई हुकूमत के जो लोग हैं, शमीम शाहिद साहब ये खबर हमारे पास है कि जो खैबर पख्तूनख्वा की सूबाई हुकूमत है वहाँ के लोगों ने भी चेक तकसीम किए हैं। आज वज़ीर आज़म साहब ने ख़ुद बाजावड़ एजेंसी का दौरा किया है, वहाँ भी उन्होंने चेक तकसीम किए हैं। लेकिन असल में मसला जो है, जो मेरी बात हुई है मुतासरीन से, वो पैसों का नहीं है। उन्हें सर छुपाने के लिए फ़ौरी तौर पर कुछ चाहिए क्योंकि सर्दी इस वक्त उरूज पर है और बर्फ़बारी भी शुरू हो चुकी है। लोग घरों से बाहर इस वक्त कैंपों में पड़े हुए हैं। तो ये बताइए, इस इशू को कहाँ तक टैकल किया जा रहा है, इस तरफ कहां तवज्जो दी जा रही है?
इसमें आज जो है ना, आज ये जो गए थे वजीर आला साहब मुख्तलिफ इलाकों में, तो उन्होंने तकरीबन यहाँ जो आफर गिरे वहां पर उन्होंने 2447 खेमे जो है वो तकसीम किए, कोई 4000 से जायद जो है वो उन्होंने ये कम्बल तकसीम किए। इसी तरह उन्होंने गिर लोअर गिर में भी कुछ टेंट और ये चीजें तकसीम किए जिसमें 527 टेंट थे और कुछ 1933 कम्बल है। मगर आज जो है ना, अभी शाम को वहाँ शांगला से खबर आई है कि वहाँ पर बहुत ज्यादा लोग जो है उनके पास टेंट भी नहीं है, बिल्कुल वो खुले आसमान तले जिंदगी गुजारने पर मजबूर है। और इसमें बहुत ज्यादा लोग ऐसे हैं कि जिनके घर जो है वो 2005 में भी उनको नुकसान पहुंचा था, 2005 की जलजले में, और वो उसी में रिहाइश पजीर थे। मगर अब उनकी जो नया जलजला आया है उस उनके मकान जो है वो रहने के काबिल नहीं है। तो ये मतलब बहुत ज्यादा है। और जो पार्शली डैमेज, जो जिन मकान को जुजी नुकसान पहुंचाए, तो वो घर भी काबिल रिहाइश नहीं है और उनकी मालिकान जो है उन घरों को गिरा रहे हैं क्योंकि वो बहुत ज्यादा खतरनाक हो चुके हैं। लिहाजा ये जो मुकम्मल तबाह हुए, ये इनसे इन पर ज्यादा खराजा तबाह रहे हैं।
जी बिल्कुल, और ऐसे में ये सवाल फिर जाहिर जहन में आता है शमीम शाहिद साहब के, इन मुतासरीन के लिए 2005 से लेकर अब तक जो जलजले कुदरती आफात आते रहे हैं पाकिस्तान में, तो आलमी बरादरी से काफ़ी इमदाद जो है इनको मिली है, वो इमदाद कहाँ गई, इन मुतासरीन तक क्यों नहीं पहुँची, एक बड़ा ये सवालिया निशान है। बहुत शुक्रिया आपने हमें टाइम दिया, हमारी तरफ से अल्लाह हाफिज़। और सामिन, हमारे प्रोग्राम के पहले सेगमेंट के गेस्ट लंदन से बैरिस्टर अमजद मलिक साहब और यहाँ वॉशिंगटन DC से डॉक्टर ज़ुबैर इकबाल साहब, दोनों हमारे साथ हैं, दोनों को हम खुश आमदीद कहते हैं। लेकिन पहले हम लेंगे एक ब्रेक।
मेरी और आपकी दुनिया तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहाँ हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
What's up पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। What's up पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
आमीन, एक दफ़ा फिर प्रोग्राम जहां रंग में खुश आमदीद, जो आप सुन रहे हैं वॉइस ऑफ अमेरिका के वॉशिंगटन स्टूडियो से, और इस वक्त हमारे साथ हैं डॉक्टर ज़ुबैर इकबाल साहब और बैरिस्टर अमजद मलिक साहब। डॉक्टर ज़ुबैर इकबाल साहब, आपसे हम आगाज़ करना चाहेंगे, जैसा कि आपके इल्म में है कि तुर्की में कल इंतखाबात हुए और हुक्मरान जमात जो है AKP उन्होंने फतह हासिल कर ली है इस इलेक्शन में। सबसे पहले तो हमारे सामीन को ये बताइएगा, गुज़श्ता माह پانچ ماہ میں دوسری دفعہ ترکی کے اندر انتخابات کی ضرورت جو ہے وہ کیوں پیش آئی؟
دیکھیے جو جون میں الیکشن ہوئے تھے اس میں کسی گورنمنٹ کو میجورٹی کسی پارٹی کو میجورٹی حاصل نہیں تھی, اس لیے وہاں پر کوالیشن گورنمنٹ بنانا تھی, لیکن تمام کے تمام پارٹی جو تھیں وہ اس بات پہ راضی نہیں ہو سکی کہ ایک کوالیشن میجورٹی گورنمنٹ بنا لیں. اسی لیے پھر جو کانسٹیٹیوشن ہے اس کے تحت دوبارہ ایک نیا الیکشن کرنا پڑا جو کہ کل ہوا تھا اور اس کے ریزلٹ آپ کے سامنے ہیں. اس کی وجہ بیسکلی یہ ہے, یہ کوئی نئی بات نہیں ہے, تمام دنیا میں ایسا ہوتا ہے, یہاں پر میجورٹی حاصل نہیں ہوتی تو پھر نئے الیکشنز کروائے جاتے ہیں.
ٹھیک, اوکے. لیکن ہم نے دیکھا کہ پانچ ماہ قبل اے کے پی جماعت جو ہیں جون میں جب الیکشن ہوئے تھے تو اس میں وہ مطلوبہ جو اکثریت ہے وہ حاصل نہ کر سکی. ابھی ان پانچ مہینوں میں جو حکمران جماعت ہے اے کے پی, انہوں نے ایسا کیا کیا ہے کہ جس کی وجہ سے ان کو فتح حاصل ہوئی ہے اور ان کو جس اکثریت کی ضرورت تھی جن نشستوں کی وہ انہوں نے واپس لے لی ہے؟
اس کی دیکھیے بیسک وجہ یہی ہے کہ وہاں پر پچھلے پانچ چھ مہینوں میں بہت انسٹیبلٹی پیدا ہو گئی تھی اور انسرٹینٹی تھی. اس غیر یقینی کو دیکھتے ہوئے میجورٹی جو ہے اس نے یہی سوچا کہ ایسی ایک پولیٹیکل پارٹی کو واپس لایا جائے جو کہ پچھلے 10 سال سے حکومت کر رہی تھی اور کافی مضبوط قسم کی حکومت کر رہی تھی, جس کی وجہ سے اکنامک کنڈیشن بھی بہتر ہوئی تھی اور پولیٹیکل اسٹیبلٹی اور سیکیورٹی بھی حاصل کی گئی تھی. تو جیسا میں سوچ سکتا ہوں وہ یہی ہے کہ چونکہ ترکی میں انسٹیبلٹی پیدا ہو گئی تھی خاص طور پہ کردوں کے معاملے میں, تو اس کو دیکھتے ہوئے وہاں کی میجورٹی نے ہی محسوس کیا کہ جتنا ہو سکے ایک ایسی پولیٹیکل پارٹی کو دوبارہ گورنمنٹ دے دی جائے جو کہ اسٹیبلٹی قائم کر مینٹین کرنے کے لیے کامیاب ہوئی تھی. تو اسی کو دیکھتے ہوئے اے کے پی کو میجورٹی ملی ہے.
اوکے, امجد ملک صاحب, آپ کی جانب ہم آنا چاہیں گے. اور جیسا کہ آپ کو بھی معلوم ہوگا کہ جو کرد باغی ہے اور ترکی جو حکومت ہے ان کے مابین جو امن معاہدہ تھا اس پہ عمل درآمد جو ہے وہ نہیں ہو رہا ہے ان دنوں, اور دونوں کے بیچ میں کافی دنوں سے لڑائی جو ہے وہ جاری ہے. اس کے علاوہ تشدد کی ایک لہر جو ہے وہ بھی گزشتہ دنوں ترکی کے اندر ہمیں نظر آئی. تو ترکی کے اندر جو حالات ہیں اس پر اس انتخابات کے کیا اثرات آپ دیکھتے ہیں؟ بہتری وہاں پہ آئے گی یا حالات آپ کو مزید بگڑتے ہوئے نظر آتے ہیں؟
جی بہت شکریہ. میرے خیال میں سب سے پہلے تو سیاسی استحکام جو بہت ضروری تھا, پچھلے الیکشن کے بعد سے انسرٹینٹی تھی, کوالیشن گورنمنٹ نہیں بن سکی تھی اور حکومت اور اپوزیشن ایک پیج پہ نہیں تھے. جیسے ہی ریزلٹس آئے ہیں اور جو جسٹس اینڈ ڈیولپمنٹ پارٹی ہے اس نے کوئی 49.4 کے قریب انہوں نے الیکشن میں رزلٹ دیے, ساتھ ہی ان کے لیرے کی قیمت بڑھ گئی ہے, 4% ڈالر کے مقابلے میں اوپر گیا ہے, انڈیکس میں 5% کی بہتری آئی ہے. اور ویسے بھی سیاسی استحکام, ظاہر ہے ووٹرز نے اگر ان کو ووٹ دیا ہے سو اٹ شوز کہ ان کو آہستہ آہستہ یہ پولیٹیکل اسٹیبلٹی کی طرف جانا شروع ہو جائیں گے. اور کیونکہ وہاں پہ کے پی پی کے آلریڈی وہاں پہ کردش ایلیمنٹ جو ہے وہ ان کے نیشنل سیکیورٹی کانسیڈریشن ہیں آلریڈی وہاں, تو میرے خیال میں لوگوں نے ووٹ اسی لیے دیا ہے کہ کوئی غیر عدم استحکام یا کوئی غیر جمہوری اقدام جو ہے وہ ان کی ریاست کے لیے نقصان دہ ہو سکتا ہے. اور میرے خیال میں اس سے بہتری بھی آئے گی اور اسٹیبلٹی اور اکنامک اسٹیبلٹی اور بڑھے گی, کیونکہ ایک ایکسپیرئنس جماعت جو آلریڈی حکومت میں ہے اس سے میرے خیال میں اکانومی کو مزید مستحکم کرنے میں ان کو مدد ملے گی.
اوکے, اب کچھ کالرز ہیں کافی دیر سے, ان کی جانب ہم جاتے ہیں. کوہاٹ سے ملک نائب جی, السلام علیکم ملک نائب. ملک نائب خان صاحب, آپ کیا سوال کرنا چاہیں گے؟ اوکے, ان کی آواز ہم تک نہیں آ رہی ہے. چترال سے محمد شفیع. اوکے, ہمارے جو کالر سے ان کی آواز ہم تک نہیں آ رہی ہے, پروگرام کو آگے بڑھاتے ہیں. آپ ڈاکٹر زبیر اقبال صاحب, اگر ہم دیکھیں خطے میں حالات. جی جی, کون ہیں؟
السلام علیکم, محمد شفیع چترال.
جی محمد شفیع صاحب, جی آواز آپ کی آئی ہے, کیا کہنا چاہیں گے آپ؟
ایک تو میں آپ لوگوں کا شکریہ ادا کروں گا, بہرحال اس موضوع پہ تو میں کچھ نہیں کہوں گا جہاں تک شمیم شاہد صاحب کی رپورٹ جو ہے پشاور سے اس سے میں اتفاق کرتا ہوں. اور یہاں تک کہ کل آپ کا جو پروگرام تھا اس پہ ایک صاحب آیا تھا انور کمال صاحب, انہوں نے کہا جی بچوں کے لیے کمبل اور دودھ غذائی اشیاء. میں آپ کو یہ بتا دوں, اس نے کہا جی بڑوں کے لیے جو موٹے کمبل اور ڈبل پلائی کے کمبل جو تھے وہ ہم نے بھیجے. میں آپ کو یہ بتا دوں کہ میں خود اس میں شامل ہوں. انہوں نے کمبل جو ہے اتنے موٹے کمبل انہوں نے دیا کہ جس کا آدھا کلو وزن ہے کمبل کا. شمیم شاہی صاحب سے میں یہ گزارش کروں گا, ایم ڈی اے کے پاس سے اس بندے کے پاس فون کریں, اس کو میرے حوالے سے بتا دیں کہ یہ کمپلین ہے چترال کی طرف سے. امداد ہم تک صحیح نہیں,
لیکن میرے خیال میں سردی کی جو شدت ہے اس کو سامنے رکھ کر اور آنے والے دنوں میں برف باری کی جو پیشن گوئی کی گئی ہے اس کو سامنے رکھ کر شاید کمبلوں کی جو موٹاپا ہے اس کو دیا جا رہا ہے, تقسیم کیا جا رہا ہے.
وہ ہم تک پہنچے نہیں ہیں, بات یہ ہے کہ ہم تک نہیں پہنچے. انہوں نے کہا جی پتلے بالکل چادر جتنے کمبل انہوں نے بھیجے ہیں, جو چیز انہوں نے آپ کے پروگرام پہ بتایا ہے اس کی وساطت سے میں بتاتا ہوں کہ انہوں نے,
یعنی امدادی سامان آپ تک نہیں پہنچ رہا ہے. اوکے
جی, بھاری کمبل ہم تک نہیں پہنچے. جو آپ کو اس نے انفارمیشن دی ہے وہ ہو سکتا ہے اس کو بھی کسی نے غلط بتا دیا, اور یہ پتا نہیں راستے میں یہ سامان کدھر غائب ہو جاتا ہے یہ ہمیں سمجھ نہیں آ رہا ہے. یہ ذرا دوبارہ کلیئر کروائیے گا, بہت شکریہ آپ کا.
بالکل اس کو ہم فالو کریں گے کہ یہ آپ کہہ رہے ہیں کہ جو دعوے کیے جا رہے ہیں وہ امداد آپ تک نہیں پہنچ رہی ہے. اس وقت موضوع بالکل مختلف ہے, ترکی کے الیکشن پہ ہم بات کر رہے ہیں. آپ سے درخواست کریں گے کہ پلیز آپ اس موضوع پہ سوال اگر کرنا چاہیں. کوہاٹ سے دو کالرز ہیں, ملک نائب خان جی السلام علیکم.
السلام علیکم
جی. وعلیکم السلام. سوال
میں عرض کر رہا ہوں کہ پچھلے پانچ مہینے میں جو الیکشن ہوا ترکی میں اس کو کسی پارٹی کو آواز اکثریت نہیں ملا. آیا اور دوران کو جو اکثریت ملا یہ جو برما گیا رنگ ہوا روہنگا مسلمانوں سے ہمدردی کیا یہ وہ وجہ ہے, یا داعش کے خلاف جو جنگ میں شامل ہوا یا وہ وجہ ہے کہ ان کو اتنی بھاری اکثریت سے ووٹ ملے اور اس نے اتنی سیٹیں کم جیت لیا؟ بڑی مہربانی.
اچھا کوشچن آپ نے کیا, لیکن اس کا جواب کسی حد تک ڈاکٹر زبیر صاحب نے دیا بھی ہے. نیکسٹ ہمارے ساتھ ہیں خان اکبر افریدی صاحب کوہاٹ سے. جی السلام علیکم.
وعلیکم السلام. السلام علیکم جی.
جی السلام علیکم.
دیکھیے ترکی کی الیکشن کو دیکھ کر ہمارے سیاستدانوں کو شرم آنی چاہیے, ان کو بالکل ڈوبنا چاہیے ایک چلو بر پانی میں. وہاں پہ الیکشن ہوا ہے پانچ مہینے کے بعد, نہ کوئی قتل و غارت ہوا, نہ بیلٹ بکس چرائے گئے ہیں, نہ فراڈ ہوئے اور نہ جھگڑے فساد ہوئے ہیں. جبکہ ہمارے سندھ میں کل بلدیاتی انتخاب میں 11 لوگ فوت ہوئے ہیں, مارے گئے ہیں. شرم کا معاملہ ہے. زبیر صاحب سے میرا ایک ہی کوشچن ہے, وہ یہ ہے کہ کیا جو ترکی کے سیاستدان ہیں وہ ملک اور قوم سے مخلص ہیں جبکہ ہمارے غدار ہیں؟ نمبر دو, وہاں کے سیاستدان تعلیم یافتہ اور ملک کے خادم ہیں اور ہمارے سیاستدان ملک کے دشمن اور مفاد پرست ہیں. تھینک یو ویری مچ.
اوکے, ویسے خان اکبر افریدی صاحب کو نہیں پتا, ڈاکٹر زبیر اقبال صاحب اور بیرسٹر امجد ملک صاحب کے صدر اردوان جو ہیں ان پر تو ملک کے اندر کافی کرٹیسزم جو ہیں مختلف وجوہات کی وجہ سے کی جاتی رہی ہے. لیکن آپ جواب میں اگر کچھ کہنا چاہیں ڈاکٹر زبیر اقبال صاحب, کالرز کو آپ نے سنا. ڈاکٹر زبیر اقبال صاحب. اوکے, بیرسٹر امجد ملک صاحب آپ ہیں ہمارے ساتھ لائن پہ. ہمارے جو مہمان ہیں ان کی آوازیں ہم تک نہیں آ
جی جی میری آواز آ رہی ہے
ابھی آپ کی آواز آئی ہے جی ڈاکٹر زبیر اقبال صاحب.
دیکھیے میں صرف یہ عرض کرنا چاہتا ہوں کہ جہاں تک ترکی کا معاملہ ہے وہاں کی انٹرنل جو اندرونی سچویشن ہے وہ مختلف ہے بنسبت پاکستان کے. ایک تو بات یہ ہے. دوسری بات یہ ہے کہ جو لیڈرز ہوتے ہیں وہ اس ملک کے لوگوں کو ریپرزینٹ کرتے ہیں اور جیسے ہی وہاں کے لوگ ہوں گے اسی قسم کے ان کے لیڈرز ہوں گے. تو یہ سوچنا کہ پاکستان کے اندر لیڈر خراب ہیں یا ترکی کے اندر لیڈر اچھے ہیں یہ کمپیریبل قسم کی بات نہیں ہے. اس لیے جیسا کا ملک ہوتا ہے جیسے لوگ ہوتے ہیں ویسے ہی لیڈر بنتے ہیں.
ٹھیک اوکے. آپ یہ بتائیے گا, امجد ملک صاحب نے ہمیں بتایا کہ ترکی کے اندر جو حالات ہیں اس پر اس انتخابات کے نتائج کیا ہو سکتے ہیں. ڈاکٹر زبیر اقبال صاحب, آپ خطے کے حوالے سے ہمیں بتائیے گا, کیونکہ شام کی جانب ترکی کی جو پالیسیاں رہی ہیں اس وجہ سے پوری جو دنیا ہے ان کی نظریں اس ترکی میں ہونے والے انتخابات کے نتائج پر لگی ہوئی تھی. اب آپ کیا دیکھتے ہیں, شام کی صورتحال ہے, باقی خطے کی صورتحال آپ کے سامنے ہیں, پورے خطے پر مجموعی طور پر ان ترکی میں ان انتخابات کے نتائج کی کیا اثرات ہو سکتے ہیں؟
دیکھیں یقیناً اس کے اثرات تو بہت ہوں گے اور بڑے اہم ہوں گے. سب سے بڑی بات یہ ہے کہ اس الیکشن کے بعد ترکی کی جو پوزیشن ہے وہ بالکل کلیریفائی ہو جاتی ہے, سو پوری وضاحت آ جاتی ہے. اس کی وجہ سے اب ترکی کے جو آبجیکٹیوز ہوں گے, جو مقاصد ہوں گے, وہ بالکل سامنے آ جائیں گے, جس کی وجہ سے پھر ریجنل پاورز جو ہیں ان کے ریلیشن شپ میں فرق پیدا ہوگا. سب سے اہم بات یہ آ جاتی ہے کہ اس الیکشن کے بعد ترکی کی گورنمنٹ کو یہ حق حاصل ہوگا اور سپورٹ حاصل ہوگی کہ وہ کردز کے ساتھ بڑی اگریسولی نیگوسیشن کر سکیں یا ملٹری ایکشن لے سکیں تاکہ وہ وہاں پر ڈسپشن پیدا نہ کریں. اگر ایسا ہوتا ہے تو پھر کردوں کی جو پوزیشن ہے شام میں وہ بھی کمزور ہو سکتی ہے. ایسی کنڈیشن میں پھر کمپرومائز کرنے ضروری ہو جاتے ہیں کہ کس حد تک کرد جو ہیں وہ ISIS کے خلاف لڑیں گے یا وہ جو اسد گورنمنٹ ہے اس کے ساتھ یا اس کے خلاف لڑیں گے. اس کے بعد یہ آ جاتا ہے کہ امریکہ کس حد تک وہاں پر اپنا انفلوئنس پیدا کر سکتا ہے, اور اس صورت میں رشیا کو یہ دیکھنا ہوگا کہ اگر وہ اپنی سیریا میں انوالومنٹ کو ڈیپ رکھتا ہے تو اس کی وجہ سے ترکی کے ساتھ اثرات کیسے ہوتے ہیں اور اس کی وجہ سے ان کی ترکش ریلیشن شپ جو ہے اس پہ کیا اثر ہوتا ہے, خاص طور پہ جو ٹرکش سٹریم پائپ لائن بننی ہے اس پہ کیا ہوگا, اور اس کے ساتھ ساتھ جو ایران اور عراق میں ترکی کی انوالومنٹ بڑھے گی اس کی وجہ سے رشیا کے انٹرسٹ پہ کیا اثر پڑے گا.
ٹھیک اوکے. ابھی شام کی آپ نے بات کی تو ترکی سے ہم چلتے ہیں شام کی جانب, اور شام کی صورتحال کو اگر ہم دیکھیں تو ڈاکٹر زبیر اقبال صاحب اور امجد ملک صاحب, کچھ اہم ڈیولپمنٹس جو ہیں وہ گزشتہ کچھ دنوں میں ہوئی ہے. ویانا میں ایک کانفرنس ہوئی شام کی خانہ جنگی کے خاتمے سے متعلق, کچھ امور پر اتفاق بھی سامنے آیا ہے جبکہ کچھ اہم امور پر اختلافات جو ہیں وہ اب بھی قائم ہیں. ایران نے پہلی دفعہ ان مذاکرات میں شرکت کی, امریکہ نے اگر ہم دیکھیں تو اسپیشل فورسز بھیجنے کا فیصلہ کیا گزشتہ دنوں. داعش کے خلاف شام میں جو کاروائی ہو رہی ہے اس میں ایک طرف سے طرح سے ہمیں تیزی جو ہے وہ نظر آ رہی ہے, لیکن اس کے باوجود آج کی یہ خبر ہے کہ صوبہ جو حمص ہے اس میں داعش کی پیش قدمی جو ہے اس کی اطلاعات ہیں. تو یہ بتائیے گا کہ حالات جو ہیں وہ کچھ لگتا ہے امجد ملک صاحب کے بہتری کی طرف جا رہے ہیں, اور یہ جو ڈیولپمنٹس ہوئی ہے یہ کچھ پازیٹیو آپ کی نظر میں سائنس ہیں یا پھر اس کے منفی اثرات ہوں گے؟ امجد ملک صاحب,
اور ترکی کو میرے خیال میں پاکستان کے بھی لیڈران کسی کے اوپر آئے ڈونٹ تھنک کہ غداری کا الزام لگانا چاہیے. سارے محبر وطن ہیں اور جمہوریت پنپ رہی ہے وہاں پہ, بلڈ ہو رہی ہے اور اسٹرینتھن ہو رہی ہے, جس کے فوائد آنے والے وقتوں میں پاکستان کو ہوں گے. ابھی آپ نے جو
کالر نے ہماری بات کی تھی
تو میں سمجھتا ہوں کہ اس وقت حالات جو ہیں انٹرنیشنل ادراک کی ضرورت ہے. جان کیری صاحب جو اب کہہ رہے ہیں یہ پہلے کہنے کی ضرورت تھی, اور اس کو یونائٹڈ نیشن کے فورم سے پراپر اس کو ایڈریس کرنے کی ضرورت تھی کہ ISIS کتنا بڑا خطرہ ہے, کیا جوائنٹ اسٹریٹجی ہونی چاہیے, کیا ہم یونی لیٹرلی جیت سکیں گے, عراق میں اور سیریا میں دو طرفہ دونوں طرف ISIS کو کیسے ڈیل کرنا ہے, اور یہ اس کے خطے اور پوری دنیا کے لیے کیا مضمرات ہے. میرے خیال میں اس کو جوائنٹلی کلیکٹیولی ہم نے سمجھنے کی کوشش بھی کی یا یونی لیٹرل کوشش کی, اور کبھی فضائی حملوں کے اوپر بھی ایک سلیکٹیو اپروچ تھی, ٹروپس بھیجنے پہ سلیکٹیو اپروچ تھی, اور انہوں نے بہت سارا موقع دیا ہے جس کی وجہ سے ISIS جو ہے ری گروپ ہونے میں ان کو مدد ملی ہے. ابھی بھی میرے خیال میں وقت یہ ہے اور جوائنٹ ایفرٹ زیادہ کامیاب ہوگی. ٹروپس انکلوسیو سارا ایک ISIS کو ایک بڑے خطرے کے طور پہ لے کے پھر ہی ان کے خلاف اگر یہ करेंगे चाराजोई तो ही को रिजल्ट बरामद होंगे। यूनिलैटरी मेरा ख्याल है यूनिलैटरली हम कुछ भी अचीव नहीं कर पाएंगे और वो दूसरे हिस्सों में फैल जाएंगे और वो रीग्रुप होंगे, फिर उनका रेडिकलाइजिंग, फिर उनका जो रिक्रूटमेंट है उसको ऊपर जद नहीं पहुंचेगी। मेरे ख्याल में जॉइंट एफर्ट की जरूरत है।
ओके डॉक्टर जुबैर इकबाल साहब, अमरीकी स्पेशल फोर्सेस की आपने बात की, जो कमांडर्स हैं 50 से कम उनकी तादाद होगी और वो शाम भेजी जा रही है, बल्कि कुछ ऐसी इतलात हैं कि वहाँ पहुँच भी गई है, इसके आप क्या वहाँ पे असरात देखते हैं? हालात में कुछ बेहतरी आएगी और इन कमांडरों का असल रोल जो है शाम के अंदर वो क्या होगा?
देखिए यही सबसे बड़ी मुश्किल बात आ जाती है कि जो वहाँ पर इस वक्त सिचुएशन आपको नजर आ रही है उसमें अगर आपके मकासद नहीं बदले, अगर आपके मकासद वही हैं कि आप ISIS को ख़त्म करना चाहते हैं और उसके साथ साथ आप असाद गवर्नमेंट को भी रिमूव करना चाहते हैं, तो फिर इतनी लिमिटेड किस्म की एक्सपेंशन जो है, जो 50 से कम स्पेशल फोर्सेज की जो भेजे गए हैं, वो कोई खास फर्क नहीं डालेंगे। उसकी वजह यह है कि वो ग्रुप जिनको ये फोर्सेस ने सपोर्ट करना है या कंसोलिडेट करना है, वो खुद इतनी कमजोर हैं कि जब तक वो फोर्सेस मजबूत नहीं होती या अमरीकी जैसे कहना चाहिए बूट्स वहां पर ज्यादा नहीं होते, तो फिर कोई खास असर पड़ता हुआ नजर नहीं आता, कम अज कम शॉर्ट टर्म में। तो अब देखना यह है कि मकसद क्या है और उस मकसद को हासिल करने के लिए जो स्टेप्स लिए गए हैं क्या वो ठीक है या उससे ज्यादा कुछ करना होगा। इसमें ये देखना बहुत जरूरी है कि जहां तक ISIS का ताल्लुक है और जहां तक शाम का ताल्लुक है, शाम की स्टेबिलिटी का ताल्लुक है, अगर आप कोई पॉलिटिकल मूवमेंट, इफेक्टिव पॉलिटिकल मूवमेंट नहीं चलाते जो कि कॉम्प्रोमाइजेस पैदा कर सके और वहां के लोगों की जो ग्रीवेंसेस हैं उनको खत्म करने के काबिल हो, तो फिर इतनी लिमिटेड फोर्स इंक्रीज जो है उसका कोई असर नहीं होगा। इसलिए जरूरी हो जाता है कि आया ये जो इस तरह की फोर्सेस भेजी गई हैं उनके साथ साथ कोई पॉलिटिकल एक्शन भी हो रहा है कि नहीं, क्या इनिशिएटिव वियना कॉन्फ्रेंस के थ्रू लिया जाएगा या किसी और तरीके से लिया जाएगा, क्या कुछ पस मंजर कुछ हो रहा है जो कि वहां की पॉलिटिकल फोर्सेस जो हैं उनको कॉम्प्रोमाइज पे आमादा कर लेगा, ये देखना बहुत जरूरी है। क्योंकि अगर तो आप सिर्फ इन सिर्फ स्पेशल फोर्सेस के ही देखें तो ये लिमिटेड किस्म का असर रखती है।
ओके अमजद मलिक साहब, इससे पहले के प्रोग्राम हम आगे बढ़ाएं, अभी आपने बात की कि ISIS के खिलाफ जो जॉइंट एफर्ट्स है उसकी आपने बात की कि उसकी ज़रूरत है और उसके बगैर दाइश को शिकस्त देना जो है इतना आसान नहीं होगा। आप ये बताइएगा कि अभी ये बात की जा रही है कि वियना में जो इजलास हुआ इस तर्ज का एक और इजलास होने वाला है आइंदा 2 हफ्तों में, लेकिन हमने देखा कि इस इजलास में जो अहम मामलात थे उस पर इख्तिलाफात जो हैं आलमी कुव्वतों के माबेन वो कायम रहे, तो अभी आइंदा जो इजलास होगा उससे कुछ तवक्कुआत रख सकते हैं कि वो इख्तिलाफात दूर हो सकेंगे?
नहीं, मेरे ख्याल में मैं डॉक्टर साहब की बात से एग्री करता हूँ, आपको सेपरेट करना पड़ेगा कि रेजीम चेंज करना है या ISIS को डिफीट करना है, और दूसरे नंबर पे इसके ऊपर ब्लैंकेट उसके ऊपर लीगैलिटी का क्या है, UNO एडवांस कर रहा है इसको, स्पीयर हेड कर रहा है या यूनिलैटरली कोई एक मुल्क जिसके वेस्टेड इंटरेस्ट है वो कर रहा है। आपने देखा है रशिया भी अंदर उमड़ आया है, और जब आप कंसेंसस डेवलप नहीं करेंगे, हर कोई अपने अपने इंटरेस्ट वॉच करेगा, तो ये एक किस्म का हॉटस्पॉट बन जाएगा, एक एक्सपेरिमेंट सिचुएशन हो जाएगी, और 250 जो कमांडोज आप भेजेंगे वो खातर ख्वाह नतीजे हासिल नहीं कर सकेंगे। एक सिलेक्टिव अप्रोच होगी, एक उन लोगों को आप निशाना बनाएंगे जो आपके मफादात को जरा पहुंचा रहे हैं। मेरे ख्याल में एक प्रॉपर UN की फोर्स हो, प्रॉपर एक उसका एजेंडा हो, नेशनल कंसेंसस इंटरनेशनली डेवलप करें, उन मुल्कों को साथ मिलाएं, बेयर मिनिमम के ऊपर अग्री करें और हिट इट विद फुल स्ट्राइक। अब क्यों दुश्मन क्यों बारी है? दुश्मन इसलिए बारी है कि ये इंटरनेट का जमाना है, रिक्रूटमेंट रुक नहीं रही, वो दूसरे उन इलाकों में अपनी एडवांसमेंट कर रहे हैं जहां से उनको रेडिकलाइज फोर्स मिले, जो गुर्बत से अटे पड़े हैं इलाके उन वहां पे, और जो पैलेस्टीनियन के ऊपर जो फॉरेन पॉलिसी डिसल्यूजनमेंट है उसके ऊपर उनको वाफर मकदार में लोग मिल जाते हैं जो नाराज हैं, डिसल्यूजन है, या गरीब हैं या जिनको लोग रिक्रूट करके बेच सकते हैं। हमें चार पांच जगहों के ऊपर एक मुत्तहदा जो है महाज के ऊपर लड़ना होगा, और वो मिलके ही लड़ा जा सकता है। इनको डिफीट करना पड़ेगा फिजिकली, देन माइंडसेट, देन डीरेडिकलाइज उन लोगों को जो ये पकड़ के खींच रहे हैं अपनी तरफ, उनको अपीलिंग जो उनकी है वो खत्म करने के लिए, और फियर, वो फियर खत्म करना पड़ेगा जिसकी वजह से वो आगे आगे बढ़ते जा रहे हैं। आपने आज अभी बताया है हुकूमत के बारे में, ये एक छोटी है, आगे भी पिछले दिनों में तकरीत और इराक के दूसरे इलाकों में इनकी जो है पेशकदमी हुई है, तो इनको रोकने के लिए एक ज्वाइंट फ्रंट चाहिए।
ओके, अब हम आगे बढ़ाते हैं प्रोग्राम को, और ज़ुबैर साहब आपसे हम जानना चाहेंगे, क्योंकि जॉन केरी कहा जा रहा है कि वो जो वस्ती एशियाई ममालिक हैं उसका वो दौरा कर रहे हैं, जो मौजूदा आलमी जो पूरा मंजरनामा आपके सामने हैं, ख़ास तौर पर रूस और अमेरिका के माबेन बज़ाहिर हमें कशीदगी जो बढ़ती हुई नज़र आ रही है, उस तनाजुर में आप इस दौरे की क्या अहमियत देखते हैं?
जैसे आपने फरमाया, ये बिल्कुल यकीनन बात यही है कि चूंकि अमेरिका और रूस के दरमियान टेंशन्स बढ़ रही हैं, तो इसलिए ये ज़रूरी हो जाता है कि अमेरिका सेंट्रल एशिया में अपनी पोजीशन को जाहिर करे और अपनी सपोर्ट ऑफर करे, जिसकी बेसिस पे उन ममालिक की जो इकोनॉमिक कंडीशंस हैं और पॉलिटिकल और सोशल कंडीशंस हैं उनको बेहतर बनाने की कोशिश हो सके, जो कि इस वक्त नहीं हो रही। तो इसलिए सेक्रेटरी ऑफ स्टेट का ये जो दौरा है बहुत अहम है, क्योंकि इसकी वजह से दो चीज़ें होंगी। एक तो ये कि उन ममालिक को ये महसूस होगा कि वो अकेले नहीं हैं, और वो उनको ये ज़रूरी नहीं कि वो सब रूस के ऊपर ये डिपेंड करें, और दूसरी बात ये आ जाती है कि वहाँ पर पहुँचने के साथ साथ अमरीका ख़ास तौर पर चीन के साथ इस किस्म का एक रपरोशमा पैदा कर सकता है, जिसकी बेसिस पर उन इलाकों में इकोनॉमिक कंडीशन और दूसरी पॉलिटिकल कोऑपरेशन जो है उसको आगे बढ़ाया जा सके। अगर ऐसा होता है, और जिसकी उम्मीद रखनी चाहिए, फिर उम्मीद यही है कि वो इलाके खास बड़ी हद तक रूस की डिपेंडेंस से आज़ाद हो जाएंगे, और ऐसे होने से उनकी अपनी पॉलिटिकल, इकोनॉमिक और कल्चरल पोजीशन जो वो बेहतर होती है।
ओके, हमने ये भी देखा है अमजद मलिक साहब के कुछ जो टेररिस्ट ग्रुप्स हैं वो उज़्बक्स और जो ताजिक हैं वो जाके पाकिस्तान के फाटा इलाके में वो लड़ते रहे हैं। इसके अलावा कहा जा रहा है कि इधर ही से लोग जाकर सरहद पार करके अफ़गानिस्तान में दाइश जो हैं और जो अफ़गान तालिबान हैं उनमें शामिल हो रहे हैं, उनकी सफ़ों में। तो क्या ये इशू जो है आपको लगता है कि ये भी जॉन केरी की जानिब से ज़ेरे ग़ौर लाया जाएगा?
मेरे ख्याल में पाकिस्तानी प्रीमियर का अभी विज़िट हुआ है अमेरिका में, और उन्होंने उनको क्वाइट अप्रीसीट किया है जो वो काम कर रहे हैं पोस्ट 16 दिसंबर 2014। पिछला नहीं मैं जिक्र करूँगा, मैं अभी की बात करूँगा नेशनल एक्शन प्लान के ऊपर। गुड कॉप बैड कॉप या अच्छे बुरे तालिबान का फर्क मेरे ख्याल में मिटता जा रहा है, और पाकिस्तान अपने इलाकों को क्लियर कर रहा है, और वो रेसिप्रोकली अफगानिस्तान के साथ डायलॉग में है, अमेरिका के साथ डायलॉग में है, क्योंकि वहां पे उसकी फोर्सेज हैं, और अफगानिस्तान में तालिबान जो है पोलिटिकली बेहतर पोजिशन में है, तो वो इनसे डायलॉग में है कि आप अपने इलाकों में भी सफाई करें और ऐसे लोगों को जो असला बरदार हैं उनको पाकिस्तान की तरफ ना आने दें, और साथ साथ पॉलिटिकल सेटलमेंट।
अमजद मलिक साहब, ये तो सही है, पाकिस्तान और अफगानिस्तान अपनी तरफ से भी कोशिशें कर रहा है, लेकिन जिन मुल्कों से टेररिस्ट जाके वहां पना ले रहे हैं, वहां कार्रवाइयां कर रहे हैं, तो उन मुल्कों को भी कुछ करना पड़ेगा, और अमरीका को चाहिए, जिस तरह अमरीका दबाव डालता है अफगानिस्तान पे और पाकिस्तान पे कि वो टेररिस्ट ऑर्गेनाइजेशन का सफाया करें, तो जहाँ से ये टेररिस्ट जा रहे हैं, मेरा सवाल ये था कि जॉन केरी साहब जो हैं उज़्बेकिस्तान और ये कर्गिस्तान ताजिकिस्तान जब जाएंगे तो यहाँ इनके रहनुमाओं पर भी दबाव डालेंगे कि ताकि यहाँ से जो टेररिस्ट जाके कार्रवाइयाँ करते हैं पाकिस्तान और अफगानिस्तान में वो ना जाएं?
नहीं, मेरे ख्याल में ये तो जस्ट होगा ना कि आपके अगर फॉरेन सिटीजन जो दूसरी लैंड पे जाके अगर वो ट्रेन या रिक्रूट करते हैं और वहाँ पे इंटरनेशनल टेररिज्म का बायस बनते हैं, तो उन ममालिक को कहना चाहिए, और ये इसमें कोई मजायका भी नहीं है। मैं यही तो कह रहा हूँ कि पाकिस्तान ने अंदिया दिया है कि हम अपने इलाकों की सफाई कर रहे हैं और यहाँ किसी को टिकने नहीं देंगे, तो ये जॉन केरी साहब का फर्ज होगा कि वो उन ममालिक से फिर बात करें कि वो किसी भी दूसरे ममालिक में इस तरह की स्क्रिमिशेज या इंटरनेशनल टेररिज्म का बायस ना बने, चाहे वो कौन कोई भी मुल्क हो।
बहुत शुक्रिया अमजद मलिक साहब आपका, डॉक्टर ज़ुबैर इकबाल साहब आपके भी हम बेहद शुक्रगुजार हैं, आप लोगों ने हमें टाइम दिया। और सामीन प्रोग्राम के नेक्स्ट सेगमेंट की जानिब हम जाना चाहेंगे। इस वक्त पाकिस्तान से एक दिफाई तज्ज़िया निगार ब्रिगेडियर सैयद नज़ीर साहब ने हमें ज्वाइन किया है, उनको हम खुशामदीद कहते हैं। और उनसे हम बात करेंगे कि जो पाक चाइना इकोनॉमिक कॉरिडोर है उसके लिए वज़ीर आज़म साहब ने कहा है कि सिक्योरिटी जो है उसको फ़ौरन बढ़ा दिया जाए। तो इस वक्त जो सिक्योरिटी की मौजूदा सूरत हाल है पाकिस्तान में, उसके तनाजुर में इस पाक चाइना कॉरिडोर का मुस्तकबिल क्या है, उस पर हम बात करेंगे। ब्रिगेडियर साहब से हमारे साथ रहिए, लेकिन इस वक्त हम लेते हैं एक मुख्तसर सी ब्रेक।
मेरी और आपकी दुनिया तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा ने।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जान? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
सामीन एक दफ़ा फिर प्रोग्राम जहां रंग में खुश आमदीद। हमारे साथ ब्रिगेडियर सैयद नज़ीर साहब हैं। अस्सलाम वालेकुम ब्रिगेडियर साहब।
वालेकुम अस्सलाम, सब सुनने को सलाम, सुनने वालों को सलाम
जी। शुक्रिया आपका। ये जो चीन पाक इकोनॉमिक कॉरिडोर है ब्रिगेडियर साहब, जिस पे 45 बिलियन डॉलर का ये प्रोजेक्ट है, 15 सालों में ये कहा जा रहा है कि इसने कंप्लीट होना है। अगर हम देखें तो इस प्रोजेक्ट्स के मेन टू कंपोनेंट्स जो हैं वो हमें नज़र आते हैं। एक तो काशगर से ग्वादर तक एक ट्रांसपोर्ट राउट जो है वो तामीर किया जाएगा, और फिर इस राउट के अलॉन्ग ये जो राउट होगा इसके साथ कुछ इकोनॉमिक जो एक तरह से वो हैं स्पॉट्स वो बनाए जाएंगे। लेकिन सिक्योरिटी का एक बड़ा मसला है इस प्रोजेक्ट की राह में, एक रुकावट इसको हम कह सकते हैं। और अगर हम देखें तो ये राउट, अगर हम इसका मैप देखें, ये जहाँ जहाँ से गुज़रेगा तो कुछ ट्रबल स्पॉट्स जो हैं वो रास्ते में आते हैं, ना सिर्फ पाकिस्तान में बल्कि चीन में भी। तो ये बताइएगा कि मौजूदा सूरत हाल में जबकि सख्त सिक्योरिटी की बात की जा रही है, चीन पाकिस्तान दोनों ये दावे कर रहा है कि सिक्योरिटी जो है वो कई लेयर्स की होगी और इसको प्रोजेक्ट को हर हाल में मुमकिन बनाया जाएगा, आप इस प्रोजेक्ट का क्या मुस्तकबिल देखते हैं?
जहाँ तक वो इस सी पैक का ताल्लुक है, इस कॉरिडोर का, तो ये अगर एक बिने 100 में से अगर 20% पाकिस्तान के लिए सूट करता है तो तकरीबन 80% वो चाइना के इंटरेस्ट में भी है। तो इसलिए दोनों ममालिक के जो स्टेक्स हैं वो बहुत ज्यादा है। और तीसरी बात इसका ये है कि इसका सिर्फ पाकिस्तान और चाइना का नहीं है बल्कि ये पूरे रीजन के लिए है। तो ये एक रीजनल और फिर उसके बाद इंटरनेशनल अप्रोच है। और तीसरी बात ये है कि जो इलाकाई सूरत हाल है, जहाँ पर अफगानिस्तान है, फिर पाकिस्तान का बलूचिस्तान का इलाका है, या जो खैबर पख्तूनख्वा है, या उसके साथ मलहका कबाइली इलाके हैं, या गिलगित बल्तिस्तान है, और इसके अलावा सिंकियांग वहाँ पर भी जो आपने इशारा दिया, और ये इलाके वाकई शोर ज़दा भी हैं और यहाँ पर वायलेंस भी हो सकता है और हो भी रहा है, और सिक्योरिटी सबसे बड़ा कंसर्न है। और अगर आपको याद होगा कि जब प्राइम मिनिस्टर ने दौरा किया था चाइना का और उसके बाद उसके प्रेसिडेंट ने आया था जो डिले हो गया था,
तो इस कॉरिडोर के बारे में भी अनाउंसमेंट होनी थी और ज़ाहरा वो प्रोटोकॉल और इसके अलावा वो साइन होने थे, लेकिन जब वो आर्मी चीफ गया राहिल शरीफ और उसने खुद यकीन दहानी करा दी कि ये फौज की सिक्योरिटी फोर्सेस की जिम्मेदारी होगी कि इसको प्रोटेक्शन प्रोवाइड करे, और उसके लिए ऑलरेडी उन्होंने एक टास्क फोर्स बना रखा है और उसके खदुखाल भी खींचे गए हैं कि वो किस किस्म का होगा और वो चाइनीज को और इस रूट को किस किस्म का प्रोटेक्शन देगा, और हमारी भी जो चाइनीज स्कॉलर्स के साथ और इसके अलावा बाकी थिंक टैंक में भी बात हुई है, तो चाइना का एक ही कंसर्न था कि हमें सिक्योरिटी प्रोवाइड करे, बाकी इसको 15 साल की बजाय हम इसको 10 साल में मुकम्मल करने के लिए या उससे भी कम अरसे में मुकम्मल करने के लिए तैयार है अगर हालात साजगार हो। लेकिन मेरे ख्याल में कि ये सिर्फ पाकिस्तान का अंदरूनी मामला नहीं है या चाइना का, और कि जो ये सिक्योरिटी अपनी तौर पर तो हद्दुल मकदूर कोशिश करेंगे, लेकिन ये कॉरिडोर बहुत सारे लोगों को जो खित्ते में है, खुसूसन इंडिया हुआ और या कुछ और ऐसे ममालिक हुए जो कि वो समझते हैं कि शायद ये इकोनॉमिक कॉरिडोर हमारे इंटरेस्ट पर स्ट्रेटिजिकली असरअंदाज होगा, तो वो बैन अलाक्वामी स्ट्रेटिजिक तनाजुर में अगर देखा जाए तो वहाँ पर इसके कुछ राइवल्स भी हैं, और वो राइवल्स भी चाहते हैं कि ये डिले हो, कामयाब न हो, यहाँ पर हालात खराब हों, तो ये एक रसाकशी तो जारी रहेगी। लेकिन असल बात पाकिस्तान और चाइना के लिए इसको सक्सेस स्टोरी बनाना बहुत ही अहम है, और उस अहमियत को जानते हुए आर्मी ने ये बेड़ा खुद उठाया है कि हम इसकी प्रोटेक्शन की जिम्मेदारी लेंगे और उसके लिए टास्क फोर्स और जो भी फंडिंग और जितना भी हो सके वो करेंगे।
बिल्कुल, और फोर लेयर्स सिक्योरिटी जो है उसकी बात की जा रही है कि वो अरेंज की जा रही है पाकिस्तानी फौज की जानिब से।
मैं एक बात ऐड कर लूं कि ये जो कॉरिडोर है इसका जो 50 किलोमीटर राइट एंड लेफ्ट होगा, ये एक रोड नहीं है, ये एक पूरा बेल्ट है, तो वो इसके ऑलमोस्ट 100 किलोमीटर राइट एंड लेफ्ट जो होगा तो ये आबादी मुकम्मल तौर पर इससे असरअंदाज होगी, इन पर इनके इकोनॉमिक असरात भी होंगे और दूसरी तरफ पर इन पूरे इलाके में सिक्योरिटी का बाकायदा निज़ाम कायम किया जाएगा जो कि उसमें ये रिस्पांस फोर्सेस भी होंगे, पिकेटिंग भी होगी, और इसके अलावा जो जो ये रास्ते हैं जहाँ पर ये काम करेंगे उनके बाकायदा पेरीमीटर्स होंगे और इंटेलिजेंस का भी बाकायदा एक निज़ाम होगा जिसके तहत वो काम करेंगे, और प्लस ये भी होगा कि इसकी फजाई निगरानी भी की जाएगी और इलाकाई सतह पर लोगों को कॉन्फिडेंस में भी लिया जाएगा और उनको जिम्मेदार भी बनाया जाएगा। तो मेरे ख्याल में ये काफी जायबियों से इस पर काम
जी
हो रहा है।
ये बात बिल्कुल की जा रही है, ये भी कि ज्यादातर फायदा इस इकोनॉमिक कॉरिडोर का जाहिर है चीन को है, उसी को होगा, लेकिन पाकिस्तान के अंदर इस कॉरिडोर से कहा जा रहा है कि रोज़गार के जो मौके हैं वो पैदा होंगे और गुरबत जो है उसमें कमी आएगी। कॉलर्स की जानिब हम जाते हैं, पाकिस्तानी कश्मीर से राजा जाहिद साहब जी, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम जी, राजा जाहिद बल्लाबाड़ी मुजफ्फराबाद आज़ाद कश्मीर से बात कर रहा हूँ।
जी सर,
मैं ब्रिगेडियर साहब से ये पूछना चाहूंगा कि ये इतना इस पे पाकिस्तानी फौज भी होगी, बाकी फजाई निगरानी भी होगी, तो ये अखराजात क्या चाइना बर्दाश्त करेगा, क्योंकि 80% फायदा तो उसी को हासिल हो रहा है, तो क्या चाइना अखराजात बर्दाश्त करेगा?
और ये मेरे ख्याल में कर्ज है, ये कर्ज चाइना की तरफ से जो कुछ चाइना के अंदर कंपनीज है तो वो ये पाकिस्तान को कर्ज दे रही हैं। एक मिस अंडरस्टैंडिंग या मिस परसेप्शन हम ये कह लें कि पाकिस्तान के अंदर लोगों में कहा जाता है कि शायद ये कुछ जो है मुफ्त किया जा रहा है चीन की जानिब से, लेकिन ऐसा नहीं है। एक और कॉलर है मियांवाली से, मुरीद खान साहब जी, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम जनाब, दोस्त क्या ख्याल कर रहा हूँ। ये जो शरा रेशम बनी है, शरा रेशम का सारा खर्चा चाइना ने अदा किया है और सिर्फ पाकिस्तान ने जवानों को तनख्वाह दी है और राशन दिया है, तो ये जो कॉरिडोर तैयार हो रहा है, ये जो बन रही है राहदारी बन रही है, तो इसके लिए एक प्लान बनाकर पूरी आवाम को इसके फायदे और मीडिया के जरिए लोगों को इसके फायदे बताया जाए ताकि लोग इसके लिए सही तौर पर तैयार हो जाए और उसको अप्रिशिएट करें और लोग मदद करें ताकि।
اوکے بہت شکریہ آپ کا. ایک اور کالر ہے وانا سے قریب اللہ صاحب جی. السلام علیکم.
السلام علیکم. میں وانا وزیرستان سے قریب اللہ کال کر رہا ہوں. میں یہ کہنا چاہ رہا ہوں کہ سب سے پہلے مغربی روٹ کو بنایا جائے, کیونکہ اس سے چین کو بھی اور پاکستان کو بھی فائدہ ہوگا, کیونکہ یہ بہت جلد اور کم وقت میں تعمیر ہوگا. اور دوسرا میں یہ کہنا چاہتا ہوں کہ یہ جو 36 بلین ڈالر کا جو پاک چائنا کوریڈور پہ خرچہ آئے گا, اور یہ خرچہ پاکستان کب تک یہ قرضہ دے گا؟ 46 بلین ڈالر جو ہے پاکستان کتنے وقت میں کرے گا؟ اور تیسرا یہ بات کہنا چاہتا ہوں کہ اسپورٹس پلس کا ایک باقاعدہ پروگرام ہفتہ وار ہونا چاہیے. یہ اسپورٹس پلس کا پروگرام بالکل ہی ختم کر دیا
جائے. اس کے لیے پروگراموں کے حوالے سے اگر آپ فیڈ بیک دینا چاہیں یا کوئی مشورہ دینا چاہیں تو ہر سنڈے کو ہمارا خط آپ کے نام سے ایک پروگرام نشر کیا جاتا ہے, اس میں آپ کال کیجیے گا جس کو ہماری ساتھی مدثرہ منظر جی پیش کرتی ہیں. جی بہت شکریہ کال کرنے کا, بے حد شکریہ. بریگیڈیئر صاحب نے ہمیں, ان کی لائن ڈراپ ہو گئی تھی, دوبارہ شاید انہوں نے جی ہمیں جوائن کیا ہے. بریگیڈیئر صاحب ہمیں یہ بھی معلوم ہے کہ اس کوریڈور سے متعلق بعض پاکستان کے اندر سیاسی جماعتیں جو ہیں ان کے کچھ تحفظات تھے, وہ کہاں تک دور ہوئی ہیں؟
جہاں تک تحفظات کا تعلق تھا تو وہ یہ مغربی روٹ جس کی طرف ایک کالر نے اشارہ بھی کیا تھا, اور جو چائنا کا جو مین نیریٹو تھا وہ یہ تھا کہ وہ مشرقی چائنا سے مغربی چائنا کی طرف ترقی لا رہے ہیں, انہیں جو کم ترقی یافتہ علاقے ہیں اس میں ترقی کی رفتار کو تیز کر رہے ہیں. اور یہی نیریٹو انہوں نے پاکستان کو بھی دیا کہ ایسے علاقے جہاں پر کی ترقی نہیں ہوئی ہے جو کہ پسماندہ ہے, تو ان لوگوں کے مطلب کے ایریے سے اگر یہ کاریڈور گزرے تو وہاں پر ظاہر ہے کہ روزگار کے مواقع بھی ہوں گے, انڈسٹری بھی لگے گی, اور اس سے فائدہ بھی وہ لوگ اٹھا سکیں گے. اور پھر یہ جو بدحالی ہے جو, اور اس کے علاوہ یہ جو وائلنس ہے اور جو ایکسٹریمزم ہے, یہ خود بخود سب سائڈ ہو جائے گا. تو اس کا ایک مقصد یہ بھی ہے. اور جہاں تک یہ مغربی روٹ کا تعلق ہے تو اس پر پہلے تحفظات ہوئے تھے, پھر اس کے بعد آل پارٹیز کانفرنس بلایا گیا اور اس میں پرائیورٹائز کیا گیا کہ مغربی روٹ بھی ہوگا, کیونکہ پہلے تھوڑے سے گومگو کی حالت تھی جو کہ حکومت نے میرے خیال میں کہ کوئی اپنا جو کلیئرٹی تھی وہ پوری طرح نہیں لائے تھے. اب میرے خیال میں اس میں کلیئرٹی آ گئی ہے, اور یہ بات چائنا نے بھی نوٹ کیا تھا کہ آپ لوگ کو کلیئرٹی لے آئیں اور اس کے لیے براڈ اسپیکٹرم سپورٹ اکراس دا بورڈ, پورے پولیٹیکل پارٹیز اور جو بھی پاپولیشن کمپلیکسٹی ہے ان سب سے لایا جائے. تو یہ ظاہر ہے کہ چائنا اس کے بارے میں زیادہ مطلب ہے کہ ان کے فائدے بھی زیادہ ہے اور وہ اسٹیک ہولڈر بھی ہے بڑا, تو وہ یہ چاہتے تھے کہ ہر لحاظ سے یہ ایک کلین پروجیکٹ ہو اور ایک سکسیس اسٹوری ہو. اور اس کے لیے ضروری ہے کہ جتنے بھی اسٹیک ہولڈر ہیں پاکستان کے, خواہ وہ سیکورٹی اسٹیبلشمنٹ ہے, پولیٹیکل پارٹیز ہے یا جو لوگ ہیں, وہ سارے آن بورڈ ہو. اور اس مقصد کے لیے میرے خیال میں یہ جو مغربی روٹ ہے تو اس کا سروے کیا جا رہا ہے, اور جو باقی ہے وہ ایز اے مطلب کہ جو باقی روٹ ہیں تین, وہ الٹرنیٹیوز کے طور پر بھی استعمال کیے جائیں گے. تو کاریڈور کا جو پہلے جو ایک مس پرسپشن وہ یہ تھا کہ شاید یہ ایک روڈ ہے, یہ روڈ نہیں ہے, بلکہ اس پر درمیان میں سٹیز بنیں گے, اسٹریٹجک اسٹوریج,
بالکل اس کے کئی پہلو ہیں بریگیڈیئر صاحب,
زون بنیں گے
بالکل جی,
اور اس کے علاوہ فائبر آپٹکس ہوگا, اس کے علاوہ پائپ لائن اس پہ سے گزرے گی, ریفائنریز اس میں بنیں گے, تو بہت سارے اور پلس انرجی کے کچھ پروجیکٹس ہیں اس میں, اور اس کو آل ویدر بنایا جائے گا, تو ظاہر ہے کہ اس میں بہت زیادہ روزگار.
جی بہت شکریہ بریگیڈیئر صاحب جی, بالکل شروع میں ہم نے یہ بات کی, بہت شکریہ آپ کا, تھینک یو سو مچ, آپ نے ہمیں ٹائم دیا. اس وقت ہم کوشش کر رہے ہیں کہ مظہر عباس جو ہیں وہ ہمیں جوائن کریں, اور سامعین آپ کے علم میں ہوگا کہ اس وقت دنیا بھر میں جو صحافی ہے ان پر تشدد کے خلاف عالمی دن جو ہے وہ منایا جا رہا ہے, لیکن جب تک مظہر عباس دوبارہ ہمیں جوائن کریں ہم بھارت چلتے ہیں, وہاں سے راکیش کمار جی ہمارے ساتھ ہیں. جی آداب راکیش کمار جی. راکیش کمار جی آپ کو آواز آ رہی ہے؟ جی آداب سر. راکیش کمار جی, اس وقت ہمارے پاس یہ خبر ہے کہ بنگلہ دیش بحریہ کے جو سربراہ ہیں وہ بھارت میں 4 روزہ دورے پر ہیں اس وقت, اور وہ جو بھارت بحریہ ہے اس سے مزید, اس کے ساتھ مزید تعاون کا وہ خواہاں ہیں, اور اس کی وجہ جو ہے بنگلہ دیش کو درپیش غیر روایتی خطرات جو ہے وہ کہا جا رہا ہے. یہ بتائیے کہ یہ غیر روایتی خطرات سے بنگلہ دیش کا مراد کیا ہے, اور اس تعاون کو آپ کس طرح دیکھتے ہیں پورے جو خطے کے تناظر میں؟
دیکھیے, بنگلہ دیش اور بھارت کا آپس کا جو رشتہ ہے وہ کافی دوستانہ رہا ہے, اور اسی نظریے سے اس کو جو بھی آپس کی چیزیں ایسی سمجھ میں آتی ہیں جس کو آپس میں مل جل کر کے اور اچھا کیا جا سکے, تو اس لحاظ سے کیونکہ بنگلہ دیش اور بھارت کے بیچ میں کئی ایشوز بھی ہیں جس سے کہ ایک دوسرے کو کافی فائدے کی امید رہتی ہے, تو اس کو دیکھتے ہوئے وہ یہاں پر اس سمے ہیں کہ جتنے اور بھی ساتھ ساتھ چاہے ٹریڈ کے ایشوز ہیں چاہے سیکیورٹی کے ایشوز ہیں جس طرح کے بھی پرابلم ہیں ان کو کہ اس کو اور سرکشت نظر سے دیکھا جائے جس سے کہ آپس کا رشتہ کسی بھی طرح سے کھٹاس نہ پڑنے پائے اور ایک دوسرے کے ہت میں کام ہو سکے, اسی نظر سے سب چیزوں کو دیکھا جا سکتا ہے. اور یہی وجہ ہے جب بھی گورنمنٹس ایسے چینج ہوئی ہیں, پہلے بھی کافی بنگلہ دیش اور بھارت کے بیچ ٹریٹیز ہوئی ہیں واٹر سے لے کر کے اور سب چیزوں کے لیے, تو ابھی اس چیز کا اتنا امپورٹنس اسی پوائنٹ آف ویو سے ہے کہ اس میں آنے والی چیزیں کسی بھی طرح کی رکاوٹیں نہ ہوں اور اچھے سے اچھے سمبندھ کے ساتھ کوئی بھی بزنس کوئی بھی ٹریڈ کیا جا سکے اور لوگ بھی سرکشت رہیں, کسی طرح کا ٹیرر کا ایٹماسفیئر نہ ہونے پائے, نہ تو وہ انڈیا کی طرف سے یا پھر کبھی کبھی کہا جاتا ہے کہ نہیں ہے اس کا بھی لینڈ ٹیرر کے لیے یوز ہونے لگا ہے. تو ان سب چیزوں کو دھیان میں رکھ کر کے ان ساری باتوں کا خیال رکھتے ہوئے ایک آپس کے اچھے رشتے کو سدھارنے کی بات ہونے جا رہی ہے.
جی بہت بہت شکریہ, تھینک یو سو مچ راکیش جی, آپ نے ہمیں ٹائم دیا, ہماری طرف سے اللہ حافظ. اور مظہر عباس صاحب نے دوبارہ ہمیں جوائن کیا ہے. مظہر عباس صاحب, ٹائم کم ہے, مختلف بتائیے گا کہ آج جس طرح صحافیوں پر تشدد کے خلاف عالمی دن منایا جا رہا ہے, پاکستان میں صحافت جو ہے وہ کتنی آزاد ہے اور کن چیلنجز کا سامنا ہے پاکستان میں صحافیوں کو؟
دیکھیے, میرا خیال ہے آزادی بڑا ریلیونٹ ٹرم ہے صحافت میں. اگر آپ یہ کہیں کہ پاکستان میں صحافت ویسی ہے جیسی 70 میں ہوتی تھی تو اس کے مقابلے میں ہمیں آزاد نظر آئے گی, لیکن جو آج کی ریئلٹیز ہیں اس کے مقابلے میں صحافت آزاد نہیں ہے. اور اس کا اندازہ آپ اس سے کر سکتی ہیں کہ پچھلے 10 سال میں کوئی 100 سے زیادہ صحافی پاکستان میں مارے جا چکے ہیں. اس کا مطلب یہ ہے کہ کہیں کوئی ناراض ہوتا ہے تو وہ اپنا غصہ جو ہے وہ صحافی پہ نکالتا ہے, اس اخبار پہ نکالتا ہے, اس چینل پہ نکالتا ہے. ایسے ماحول میں آپ آزادانہ طریقے سے نہ بات کر سکتے ہیں اور نہ کچھ لکھ سکتے ہیں. ہاں یہ ضرور ہے کہ چیزیں جیسے سیاست کے حوالے سے ہو, سیاست پر آپ گفتگو کر سکتے ہیں, کافی کھل کے گفتگو کر سکتے ہیں, لیکن بہت سے ایسے معاملات ہیں, بہت سے ایسے ایشوز ہیں کہ جس پہ خود اخبار اور چینل کے اندر ایک گائیڈ لائن ہوتی ہے کہ اس پر زیادہ کھل کر بات نہیں کرنی. اور بعض چیزیں ایسی ہوتی ہیں جب اگر لائیو کسی لائیو شو میں آپ کر گئے تو ریپیٹ میں وہ کاٹ دی جاتی ہیں. تو ایک محدود انداز میں ہمیں ضرور نظر آتی ہے آزادی صحافت, لیکن جو خطرات ہیں, اور پھر یہ جو صحافی مارے گئے ہیں بدقسمتی سے ان کے ساتھ ان کی اسٹوری بھی مر جاتی ہے, اور اس اسٹوری کو نہ وہ چینل فالو کرتا ہے نہ وہ اخبار فالو کرتا ہے کہ جو صحافی مرا ہے وہ جس اسٹوری پہ کام کر رہا تھا وہ اسٹوری تو کم سے کم منطقی انجام تک پہنچنی چاہیے, وہ بھی نہیں ہوتا, اور خود صحافی کے مرڈر کی اسٹوری بھی اس کے مرڈر کے ساتھ ختم کر دی جاتی ہے.
جی بہت شکریہ مظہر عباس صاحب, ٹائم کم ہے, آئندہ اس ٹاپک پہ آپ سے مزید ڈیٹیل میں بات ہوگی. اس وقت سامعین ہم سوات چلتے ہیں, عقیل یوسفزئی صاحب نے ہمیں جوائن کیا ہے, سینئر آپ اینالسٹ ہیں اور آتھر بھی ہیں کئی بکس کے. السلام علیکم عقیل یوسفزئی صاحب. عقیل یوسفزئی صاحب, آپ کو آواز آ رہی ہے؟
बिल्कुल आ रही है।
जी जी, बहुत शुक्रिया आप हमें टाइम दे रहे हैं। अकील यूसुफ जई साहब, आपसे हम बात करना चाहेंगे, जैसा कि आपके इल्म में है कि एक बहुत ही बुज़ुर्ग सियासी रहनुमा अफजल ख़ान लाला वो कल इंतकाल कर गए हैं, और उन्होंने कौमी और इलाकाई सियासी जो सियासत जो है उस पर अगर हम देखें तो एक गहरा नक्श जो है वो छोड़ के गए हैं। उनकी जो शख्सियत है उनके मुख्तलिफ पहलुओं पर भी हम बात करेंगे। पहले आप ये बताइएगा कि कौमी सियासत में उनको किस तरह याद रखा जाएगा और उनका क्या किरदार रहा है?
बिल्कुल, अफजल खान लाला की खिदमत और उनकी सियासी जुदजहद इस सूबे और इस मुल्क की तारीख का एक हिस्सा है, और 70s में उन्होंने बाकायदा सियासत का आगाज किया और उसके बाद मुख्तलिफ अदवार में उनकी जुदजहद जारी रही। वो कौम परस्त जो सियासत थी उसके न सिर्फ अलमबरदार थे बल्कि एक बड़े सुतून भी थे, और फिर हमने देखा भी कि वो अपने किरदार और जदोजहद के नतीजे में आवाम में, खासकर पश्तूनों में, जो अफगानिस्तान के पश्तून है और पाकिस्तान के पश्तून है, उनमें इतने मकबूल हो गए कि खान अब्दुल वली खान के बाद पख्तून कौम परस्त सियासत में उनको दूसरे बड़े लीडर के तौर पर लिया गया, और उसके बाद उनकी शोहरत में उस वक्त बेपनाह इजाफा हुआ जब 2006-07 में मलकन डिवीजन में तालिबान ने लोगों को हिट करना शुरू किया। खान लाला पर खुद भी एक हमला हुआ जिसमें वो शदीद जख्मी हो गए और दो साथी शहीद हो गए और उनके खानदान को भी निशाना बनाया गया। तो उस वक्त साबित ये हुआ कि वो न सिर्फ ये कि दूसरे लीडरों के बरक्स स्वात में डटे रहे बल्कि उन्होंने बहुत ज्यादा कुर्बानियां दी, और बार बार उनको ये एहसास दिलाया गया। उन पर इस 2007 से लेकर 2011 तक 18 हमले किए जा चुके हैं, मगर वो उससे बचते रहे, मगर उसके साथ ही उसमें शहीद होते रहे, खानदान के लोग शहीद होते रहे। उसके बाद अमन के लिए और जमहूरियत के लिए और कौम परस्ती के लिए वो एक अलामत बन गए।
ठीक, ओके। ये तो पाकिस्तान के अंदर जो है वो आपने हमें बताया कि तालिबान के ख़िलाफ़ एक ताकतवर आवाज़ के तौर पर वो सामने आए थे। ऐसे में जब लोग तालिबान के डर और खौफ की वजह से सुवात छोड़ के जा रहे थे मुख्तलिफ पाकिस्तान के दीगर इलाकों की तरफ, तो उन्होंने अपना घर छोड़ने से इनकार किया, और उसकी वजह से मेरे ख़्याल में उनको पाकिस्तानी हुकूमत की जानिब से कोई इम्तियाज़ जो है वो भी तमगे इम्तियाज़ शायद उससे नवाजा गया था उनको।
जी, उनको एक या दो साल पहले तमगे शुजात दिया गया।
जी बिल्कुल, जिस तरह आपने कहा कि अफ़गानिस्तान में भी वो काफ़ी पॉपुलर थे और अफ़गानिस्तान की सियासत पर भी अगर हम देखें तो वो गहरी नज़र रखते थे। ये बताइएगा कि 9/11 के बाद अफ़गानिस्तान के हालात और उसकी सियासत को वो किस तरह देखते थे?
बिल्कुल, आपको याद भी होगा कि 9/11 के बाद वो इंतहाई मुतहर्रिक रहे और उन्होंने अपनी पार्टी की सरगर्मियों की बजाय या तंजीमी उमूर में दखल देने की बजाय या पार्लियामानी सियासत का हिस्सा बनने की बजाय इल्मी और सियासी तौर पर पश्तून इशूज को बहुत ज्यादा फोकस किया। पाकिस्तान के अंदर 2-3 बड़े सेमिनार मुनक़िद कराए जिसमें पश्तून मिली वहदत का उनका एक तसव्वुर था, और उस तसव्वुर की बुनियाद ये थी कि ड्यूरेंड लाइन के लकीर ने जिन पश्तूनों को तकसीम किया है इसको हटाया जाए या इसको मिटाया जाए, और इसके साथ साथ उन्होंने अफगानिस्तान के अंदर वहां पर पॉलिटिकल निज़ाम के इस्तेहकाम के लिए मुख्तलिफ अफगान अकाबरीन के साथ रابطے की, उनके साथ मुलाकातें की, और एक अपने एक थ्योरी की बुनियाद पर उनकी दलील रही कि पश्तूनों के मसले का सबसे बड़ा एक फैक्टर या एक वजह ये भी है कि ये मुख्तलिफ हिस्सों में तकसीम है, और शायद यही वो मरहला था जब उनको एक बहुत बड़े लीडर के तौर पर उन हलकों ने बहुत सराहा, बहुत ज्यादा उनकी तकलीफ की जिनका ख्याल है कि ड्यूरेंड लाइन की वजह से पश्तून तकसीम हो गए हैं और पश्तूनों के मसाइल का एक सबब भी है, और शायद इसी का नतीजा है कि खान लाला ने उसके बाद सियासी सरगर्मियों से या पार्टी की सरगर्मियों से खुद को लातालुक रखा और इल्मी और सियासी बुनियादों पर मुख्तलिफ लोगों के साथ रابطے भी किए और मुख्तलिफ इवेंट्स भी मुनक़िद कराए।
जी बिल्कुल, और हमने ये भी देखा कि उन्होंने पाकिस्तानी फौज को भी कई दफ़ा उस पर क्रिटिसिज्म की, इसके बावजूद कि उनके जो बेटे हैं वो खुद पाकिस्तानी फौज में हैं, राइट?
बिल्कुल, इसमें शक ही नहीं है। खान लाला पाकिस्तान की सियासत में या खैबर पख्तूनख्वा या पश्तूनों की सियासत में एक बड़ी कदर शख्सियत थी उनकी, और हाल ही में एक اسمت یار علی خان کا اس طرح کا ایک بیان بھی آیا تھا کہ جب میں خان لالہ کا سامنا کرتا ہوں یا ان کا ان کو کوئی جواب دیتا ہوں تو مجھے اس طرح لگ رہا ہے کہ میں علی خان سے مخاطب ہوں اور وہ میرے باپ کی حیثیت رکھتے ہیں. تو وہ پارٹی آرگنائزیشن سے یا حدود و قیود سے باہر نکل گئے تھے اور وہ گزشتہ 15 سال سے ایک بہت بڑے اور غیر متنازع پشتون لیڈر کی حیثیت اختیار کر گئے تھے. اور شاید یہی وجہ ہے کہ نہ صرف یہ کہ پارٹی کے اندر اور قوم پرست حلقوں کے اندر ان کی عزت کی جاتی تھی بلکہ جو مخالفین تھے قوم پرستی کے یا ان کے طرز سیاست کے ان کی نظر میں بھی خان لالہ کا بہت بڑا مقام تھا. اور جو پارلیمانی سیاست یا جمہوری سیاست کے علم بردار بڑی پارٹیاں ہیں یا بڑی لیڈر ہیں انہوں نے بھی نہ صرف یہ کہ ان کو بہت خرید سے دیکھا ان کی بہت عزت کی بلکہ ان کے انتقال پر آپ نے دیکھا بھی کہ لوگوں نے صدمے کا اور رنج کا اظہار بھی
جی بالکل. بے حد شکریہ کیل یوسفزئی صاحب آپ کا ونس اگین, آپ نے ہمیں ٹائم دیا. اور سامعین اس کے ساتھ ہی شہناز نفیس کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شرکا کے